हाथ में माइक रहता है, आलिम वही खील व खाल ही सुनाता है, खील व खाल ही सुनाता है, करामते ही सुनाता है, अंबिया के मोजजात ही सुनाता है। अंबिया का मोजजा क्या है, वलियों की करामत क्या है, और विलायत को अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाया, अल विलायतु अफजल मिन नबुवती, विलायत नबुवत से अफजल है। अब ये किसी आलिम और मुफ्ती की समझ में ये बात आने वाली नहीं है। तो जब तक इसको न समझे कि तसव्वुफ किसे कहते हैं, ये सारी बातें जरा आलिमों से दोस्ती करके, इसलिए कि आलिम आलिम से दोस्ती कर सकता, मैं खुद जो है आलिम हूं फाजिल हूं, मगर वो आलिमी और फाजिली की पोटली फकीर के खदमों में डालने के बाद मुझे अल्हम्दुलिल्लाह शरीयत के राज क्या है, शरीयत के नुकात क्या है, हम टोपी क्यों पहनते हैं, अमामा क्यों पहनते हैं, दाढ़ी क्यों लटकाते हैं, ये सारी चीजें क्या हैं, उसकी हकीकत से अल्हम्दुलिल्लाह 8 साल उनकी सोहबत में बैठकर अल्हम्दुलिल्लाह मैंने पाया है। तो फख्र से कहता हूं कि शरीयत हक है। शरीयत जिसमें मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम का नाम है, तरीकत रूह मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम का नाम है। तो इसके लिए मैं आज आपके सामने कोई लच्छादार तकरीर करने के लिए खड़ा नहीं हूं। मैं कोई शुमाल हिंदुस्तान या यूपी और लखनऊ की तर्ज का उर्दू जानने वाला आदमी नहीं, मैं आपके ही दक्कन का, यहां से बेंगलुरु से तकरीबन 400 किलोमीटर की दूरी पर एक शहर मिलता है शिगांव, वहीं पर बाजू में एक छोटा सा करिया है फकीर नंदीहल्ली, मेरे पीर वहां के रहने वाले हैं और मैं शिगांव का रहने वाला हूं। मेरी सारी तालीम और तरबियत यहीं पर कर्नाटक ही में हुई है, ट्रिपल एमए किया हूं और 10 साल लेक्चरर पोस्ट पे काम करने के बाद पीर ने कहा, अल्लाह ने तुम्हें कैद की जिंदगी गुजारने के लिए पैदा नहीं फरमाया है, आजाद रहो, मुलाजिमत छोड़ दो। तो मैंने हजरत के कहने पर नौकरी से इस्तीफा दे दिया, इमामत को भी छोड़ दिया, बस आजादी की जिंदगी पसंद करता हूं। पीर बार बार कहते हैं, मियां खड़े हुए तालाब की तरह क्या जिंदगी गुजारते हो, बहते हुए पानी की तरह हो जो गंदगी को पाक करना जानता है। अरे बहता पानी ऐसा बहता पानी बनो जो समंदर से मिल जाए, वहां जाकर अपना शोर खत्म कर दे। तो इसीलिए इंसान अपनी जिंदगी में बहते पानी की तरह होना चाहिए। इसीलिए शरीयत का हुक्म भी है, बहता पानी भले तिनके को क्यों ना बहा ले जाए वो पाक है। अगर आप ड्रम में पानी भर के रखे हो, 50 घड़ों का एक बड़ा हाउस है मगर 10 दर्दा से कम है, 10 हाथ चौड़ा 10 हाथ लंबा नहीं है, 50 घड़े आप भर के रखे हैं मगर चौड़ाई और लंबाई में कम है, तो शरीयत का हुक्म है उसमें एक खतरा भी अगर पेशाब गिर जाएगा या कोई जो है नापाक इंसान वो अगर उस पर गुस्ल फर्ज है उसने हाथ नहीं धोया डुबो दिया तो पूरा हाउस नापाक हो जाएगा। अगर वही पानी बह रहा है एक नाली से, एक तिनका भी फेंके तो बहा देता है, तो शरीयत कहती है वो पाक है। क्यों? बहते पानी में वो ताकत है जो गंदगी को पाक कर सकता है। तो इसलिए इंसान अपनी जिंदगी में बहते पानी की तरह होना चाहिए। तो बहते रहो यहां तक बहते रहो कि बहती नदी जब समंदर में मिलेगी तो शोर और गुल खत्म कर देगी। तो इसीलिए इंसान बहते नदी की तरह रहे और ऐसे पीर से वाबिस्ता हो जाए जिसका ताल्लुक समंदर से हो, तो वहां जाकर हमारा ये हलचल, हमारा ये शोर और गुल, हमारी ये दिमाग की अय्यारियां और ये अक्ल की अय्यारियां सब खत्म हो जाती है, वहां जाकर पूरा सिफर बन जाता है। ये सारी तालीमात हैं। उसको कुर्सियों पर बैठकर या महीने में एक मरतबा एक घंटा दो घंटा बयान करने से ये सूफीज्म आ नहीं सकता, तसव्वुफ पैदा नहीं हो सकता। सूफीज्म नाम है बातिन के सफर का। बातिन के सफर के लिए एक ऐसी नशिस्त होनी चाहिए वहां पर सब लोग जमीन पर बैठे, हम खाकी हैं खाक पर बैठे, प्लास्टिक और स्टील पर बैठेंगे तो फिर जमीन का कॉन्टेक्ट टूट जाता है, जमीन से कॉन्टेक्ट टूटा तो खाक टूटी, तो इसीलिए जमीन पर बिठाया जाता है। अब नमाज में मर्द को जो है पैर बिछाकर मर्द पैर पर बैठे, औरत दोनों पैर को हटाकर सुरीन को जमीन पर टिकाए, सिर्फ नबी की एक सुन्नत में बड़ी हिकमत है, सिर्फ एक सुन्नत में बड़ी हिकमत है। तू मर्द है, तू जलाल का मजर है, जमीन से पूरी तरह मजबूती से मत जम, पैर की हड्डी को तेरे सुरीन के नीचे ला, कहीं ऐसा ना हो कि तू भी जमाल है और फिर खाकी है, नीचे से कहीं तेरा सीधे ताल्लुक हो जाएगा तो तेरा खींचाव मैग्नेटिक पावर नीचे की तरफ जाएगा, तेरी रूह कभी ऊपर नहीं जाएगी। इसलिए तू जलाल है, औरत जमाल का मजर है, इसलिए कि तेरे अंदर खुद आग है, तो इसके लिए तू तेरे अंदर आग है, तू जलाल का मजर है, तो पैर की मोटी हड्डी को तेरे सुरीन के नीचे बिछा, उसके ऊपर बैठ ताकि जमीन का मिकनातीसी पावर तेरे ब्रेन को नीचे न खींचने पाए, हड्डी हाइल हो जाए। मर्द औरत जमाल का मजर है, जमाल को जमाल नहीं खींचता। जलाल को जमाल खींचने की कोशिश करता है, इसलिए लोहा और मिकनातीस में खींचाव है। ये सारे शरीयत के हर अहकामात में बड़ी बड़ी हिकमतें हैं। मैं वो सारी बातों पर मैं इंशाल्लाह ये मुसलसल जब सूफी सेंटर में खादिम बनकर आऊंगा तो शरीयत के मुनकरीन कौन है वो आए और शरीयत के हिकमतें सुनते जाएं। शरीयत के जो मुनकरीन हैं, शरीयत को जो हल्का जानते हैं, नबी की एक एक सुन्नत को अगर समझोगे तो कभी शरीयत का इनकार नहीं करोगे। शरीयत ही में इसको तलाश करो। तो ये सारी चीजें इंशाल्लाह बताए जाएंगे। अभी जिस बुजुर्ग शख्सियत का हम सबको इंतजार था, हमारे सूफी बासफा शेखुल मशायख हजरत सैयद ताजुद्दीन बाबा साहब क़िबला जो है तशरीफ ला रहे हैं, हजरत का इस्तकबाल फरमाएं।
हजारों साल नरगिस अपनी बेनूरी पे रोती है, बड़ी मुश्किल से होता है चमन में दीदवर पैदा। या रसूल अल्लाह जिंदाबाद, अल्लाह अकबर। हर मोहतरम अजीज दोस्तों, बुजुर्गों, साथियों, प्यारी बहनों, प्यारे बच्चों, ये हम तमाम की खुशनसीबी है कि अल्लामा मौलाना पीर तरीकत शाह सूफिया मिल्लत ताजे मिल्लत रहबरे राह तरीकत हकीकत मारिफत हजरत अल्लामा अलहाज शाह मोहम्मद ताजुद्दीन जुनैदी खादरी साहेब चिश्ती सज्जादा नशीन शेख शेख दकन गुलबर्गा शरीफ हमारी इस महफिल को रौनक करने के लिए तीसरी मरतबा हमारे पैगाम पे आ चुके हैं। हम इनका जो है तहे दिल से शुक्रिया अदा करते हैं, मेंबरों की तरफ से, ट्रस्टियों की तरफ से, अब तमामी हजरात की तरफ से, और उम्मीद करते हैं कि इंशाल्लाह इसी तरह जब भी आप बेंगलुरु को आएँ या जब भी हम आपको बुलाएं हमारे प्रोग्राम को जो है रौनक करने के लिए, चार चांद लगाने के लिए और हमें हिम्मत बख्शने के लिए इंशाल्लाह आप आते रहेंगे। आज सुबह एक प्रोग्राम था हजरत के साथ 11:30 बजे, वहाँ भी हजरत क़िबला तशरीफ़ लाए थे। हमारी एक कोशिश हो रही है आप तमाम हजरात से भी, मैं दुआ का इल्तिजा हूँ कि जो कोशिश हमने खानकाह के लिए कर रहे हैं अल्लाह ताला उसमें कामयाबी दे। अगर खानकाह बेंगलुरु में हजरत की तैयार हो गई तो इंशाल्लाह इस महफिल को सजाने के लिए हर माह इंशाल्लाह आप आते रहेंगे, शर्त ये कि खानकाह तैयार हो। इंशाल्लाह इसमें हमें जो है 70-80% कामयाबी मिली है। या रब ये इल्तिजा है करम मुझ पे तू करे, या रब ये इल्तिजा है करम मुझ पे तू करे, वो बात दे जबान पे जो सब पर असर करे। तो आप इंशाल्लाह आप दुआ करेंगे हजरत की जुनैदिया सिलसिले की खानखा जो है बन्नरगट्टा रोड में इंशाल्लाह तामीर हो जाए। मैं आप तमामी हजरात से भी तावन की गुजारिश करता हूँ। हजरत ये जो आज जो है धारवाड़ से हमारे अल्लामा मौलाना मकबूल अहमद साहब हमारी इस दावत पे आ गए थे, अरे तारीफ़ बिल्ला सैयद आरिफ शाह खादरी साहब की किताब की इजरा लेके अब उसका काम हम अंजाम करेंगे। उसके बाद इंशाल्लाह उनका मखाला भेजा है वो पेश करेंगे, उसके बाद बख़िया बयान जारी रहेगा। मैं हज़रत अल्लामा पीर तरीक़त हज़रत शाह आरिफुल खादरी सुलेमानी साहब धारवाड़ की किताब सबील नज्जा का रस्म हज़रत आली जनाब नजमुद्दीन हया शरीफ साहब के अलावा चेयरमैन मिनहाजुल कुरान इंटरनेशनल हज़रत क़िबला सूफिया मिल्लत ताजे मिल्लत भी करेंगे। हमारे चेयरमैन साहब के हाथ में भी किताब एक दी जाएगी। उसके बाद जो है हमारे शुतारी सिलसिले के जो बुजुर्ग बैठे हुए हैं शेख वलीउल्लाह साहब के हाथ में और हमारे जम्मू एंड कश्मीर बैंक के मैनेजर जो बैठे हैं उनके हाथ में भी किताब इंशाल्लाह पेश की जाएगी। आमिर खुसरो ने कहा था कि बहुत कठिन है डगर पनगट की, नहीं नहीं बहुत सहल है डगर पनगट का, आसान है इसका मतलब। हजरत सूफी वर्ल्ड की 3940 इजरा हमारे आज के खसूसी मेहमान सैयद सलीम जहांगीर साहब के हाथों जो है इजरा होगी। आप तमाम जाते जाते सूफी वर्ल्ड की किताब आपके दिल और दिमाग में जो आए वो देते हुए सूफी वर्ल्ड की किताब भी लेते जाएं। मैंने आपको अभी 15-20 मिनट पहले बताया था कि हकीकत में पीरी मुरीदी क्या है। असरार खिलाफत इरादत बहुत ही बेहतरीन किताब है। आपको अभी भी पढ़ के सुनाया, वक्त की कमी है, इंशाल्लाह आप ज़रूर लेते जाएं इस किताब को भी। वो भी क्या लोग थे वफा की तरह, जिनकी हर बात थी शफा की तरह। उस दौर में हम समझते थे कि वो दौर अच्छा था। नहीं नहीं, हमारे सूफिया मिल्लत हैं जिनकी हर बात थी, जिनकी हर बात है शफा की तरह। ये है हमारे पास शफा की तरह। इनकी नज़र किसी पे पड़ जाए तो इंशाल्लाह वो कामयाब शख है। मेरे सामने दो हजरात यहाँ बैठे हुए हैं। एक जो है अजीज़ अहमद साहब सऊदी से, एक बहुत बड़ी कंपनी के वाइस प्रेसिडेंट थे आप। 2.5 लाख रुपए आपकी तनख्वाह थी। वालदा की नासाज तबीयत की वजह से आप नौकरी छोड़ के थोड़ा उठ के खड़े हो जाओ अजीज साहब, साहब से दुआ ले लें। एक दूसरे शख्सियत एक बेहतरीन कॉन्ट्रैक्टर हैं, हाउसकीपिंग के और कैटरिंग कॉन्ट्रैक्टर जरम जोशुआ। मैंने जब इनसे कहा कि हमारे पास एक अजीमुल बरकत जिंद वली तशरीफ ला रहे हैं, तो ये दोनों हजरा जो है दौड़े दौड़े मेरे पास आ गए। 5 बजे से आपका इंतजार कर रहे हैं ये जरोम। सरकार इनके लिए नजर सानी करे, इनके लिए दुआ कर दे। सरकार ये जरोम बहुत परेशान है। उठो जरोम, इधर आओ, यू कम, नो नो, यू कम, यू कम इन द फ्रंट, कम टू द फ्रंट। साहब इसके सर पे थोड़ा हाथ रख के दुआ कर दीजिएगा। ये बेचारा ये जो भी कॉन्ट्रैक्ट लेता है आखिर में, यू कम टू द फ्रंट, कम, इंशाल्लाह जाओ आपकी कामयाबी हो जाती। हजरत मोहतरम, अब गुलपोशी के लिए हमारे चेयरमैन साहब जो अल्लामा इकबाल के तसानीफ जो है IFS होते हुए उर्दू में किए हैं, उनसे गुजारिश करूंगा और हिदायतुल्लाह सिकंदर साहब से गुजारिश करूंगा कि वो भी स्टेज पे आए गुलपोशी के लिए। सियासत के सब एडिटर हिदायतुल्लाह सिकंदर साहब, सरकार की निगाह पड़ गई, हमारी तकदीर बदल गई। आइए मौलाना मकबूल साहब, मखाला लेकर आइए।
अभी दरमियान में फिर आज की इस महफिल में जो एक अहम रस्म इजराई का जो प्रोग्राम था वो अभी पीर तरीक़त सिराज मिल्लत हुजूर शाह ताजुद्दीन बाबा कादरी जुनेदी दामत बरकातुहुमुल आलिया अभी गुलबर्गा से तशरीफ़ लाए हैं, और जैसा कि अभी सूफ़ी साहब की ज़बानी सुना कि उनकी भी यहाँ खानखा बनने जा रही है। अल्लाह हर खानखा को ज़िंदगी अता फ़रमाए और उन खानखाहों से अल्लाह के बंदों को हयात नसीब फरमाए, जिसको अमर कहा जाता है, नजात जिसको कहा जाता है वो नसीब हो जाए। तो अब दरमियान में मौजू दो तरह का है, तो इसके लिए मैं तमाम हजरात से मौद्दबाना गुजारिश करता हूँ कि दरमियान में किसी तरह का खलल ना करें बराए मेहरबानी। मैं कोई वैसा इंटरनेशनल या उर्दू मोहल्ला का मुकर्रर नहीं हूँ, दकनी हूँ, दकन को दकनी बोलना पसंद करता हूँ, इसलिए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खुद इशारत फरमाते हैं बात कौम जो समझती है उसी में करो। ऐसा नहीं कि हम बोलें और सर के ऊपर से चले जाए फसाहत और बलागत वाली, आप वाह वाह कहें, अब सुबह जाके पूछें क्या बोले, बहुत अच्छा बोले, क्या बोले, बहुत अच्छा बोले, ये मामला नहीं होना चाहिए। तो इसके लिए मैं भी दकनी हूँ, आप भी दकनी हैं, और दकनियों की ज़मीन में खादरीत का वह रंग है कि 90% खादरी औली अल्लाह मिलते हैं, इसलिए कि दक्कन में वो बूबास है आज भी। तो इसीलिए अकीदा बिगड़ा वहां से, अकीदा बना यहां से, यहां ना कभी अकीदा बिगाड़ने वाला पैदा हुआ, ना ऐसा कोई फाउंडर हमारे दक्कन में है। अब सारी जो है बीमारियां वहां से, अब डॉक्टर भी वहीं से आ रहे हैं, तो डॉक्टर भी वही और मरीज भी वही, मगर हमारा मामला बुजुर्गों से निस्बत रखने वाला है, औलिया अल्लाह के हम अकीदतमंद हैं। जब तक हम इनसे वाबिस्ता रहेंगे इंशाल्लाह हमारा ईमान जो है सलामत रहेगा। ईमान क्या है, इस्लाम क्या है, एहसान क्या है, ये 3 दर्जात हैं।
ये दर्जात को समझने की ज़रूरत है। तो इसके लिए मैं महफिल में हमारे मौसूफ़ गिरामी बैठे हुए हैं, मैं हज़रत से गुजारिश करता हूँ कि स्टेज पर तशरीफ़ लाएँ। आइए तशरीफ़ लाइए। तो एक मरतबा और दरूद पाक सुनाइए। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद व अला सय्यिदिना मुहम्मद व बारिक व सल्लम सल्लल्लाहु अलैहि सलातो व सलाम अलैका या रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम। आज मुकर्रर शोरा बयां, मुकर्रर ज़ीशां, फाजिल नौजवान, अभी नाइब सज्जादा नशी हज़रत बाबा ताजुद्दीन दामत बरकातुहुल आलिया अभी तशरीफ़ नहीं ला सके, तो इसके लिए मैं मुनासिब समझता हूँ कि फ़कीर को बोलने का वो भी वक्त मैसर आ गया। तो इस दरमियान में दो मौजूद दरमियान में आ गए हैं। अभी किताब की रस्म इजरा हुई, साहिब किताब यहाँ पर नहीं है, उनकी दो किताबों की रस्म इजरा हुई। अब साहिब किताब के जानिब से एक मकाल आया है, तकरीबन इस मजलिस में सब बाशऊर हजरात हैं, पढ़े लिखे हैं, विल क्वालिफाइड लोग मुझे नजर आ रहे हैं। यहाँ बच्चों की ये मजलिस नहीं है कि बस वाह वाह सुभान अल्लाह कहें और चले जाए, सब पढ़े लिखे लोग हैं और सब किसी न किसी इदारे से वाबस्तगी है, तालीम याफ्ता तबका है, और अल्हम्दुलिल्लाह बाफिक्र बाशऊर लोग जो है यहाँ पर बैठे हुए हैं। तो इनके दरमियान अपने पीर व मुर्शिद का लिखा हुआ एक मकाला मैं पढ़ूंगा। मैं समझता हूँ कि यही हम सब के लिए तकरीर है, ये मकाला है, और हमारे यहाँ से प्रेस वाले भी बैठे हुए हैं, मीडिया से लोग आए हैं। ये मकाले पर गौर करें, इस मकाले को समझें तो सारे इख्तलाफात ख़त्म हो जाएंगे। ये मकाला हज़रत की तरफ से आया है, जिस किताब के जो मुसन्निफ़ हैं सहीफ़ असरार और असरार खिलाफत व इरादत, यानी हकीकत पीरी मुरीदी क्या है। ये किताब को हज़रत ने पहली बार लिखा, तकरीबन जो है 2500 किताबें छपी और ख़त्म हो गई, फिर उसमें जो है तसही करके कुछ मालूमात, मदरसों का एजुकेशन सिस्टम कैसा था पहले, आज का मदरसा कैसा, कल का मदरसा कैसा था, ये मदारिस पर हज़रत ने बड़ी अच्छी गुफ्तगू की है, जो उलमा के लिए बड़ी उसके अंदर जो है फिक्र दी गई है, वो असरार खिलाफत व इरादत में हकीकत पीरी मुरीदी में बताया गया है। उसके बाद बहुत सहल है डगर पनघट की, बहुत सबीलुन नजात किताब का नाम है मगर हजरत ने रखा बहुत सहल है डगर पनघट की, यानी पनघट की डगर बहुत मुश्किल है। हजरत ख्वाजा अमीर खुसरू ने कहा और साहेब क़िबला फरमाते हैं बहुत सहल है डगर पनघट की। ये पनघट की डगर सहल कहाँ है, कादरियत में सहल है। ये कादरियत में कैसे सहल है, हजरत ने उसको साबित किया है, और उसमें ऐसे ऐसे दकीक मजामीन आपको मिलेंगे, आज के सुलगते हुए मजामीन, वो सारे मजामीन को हल करने की हजरत ने कोशिश की है। तर्जमा हर कोई करने पे आमादा है, कोट पहना, स्कॉलर बना, वो भी कुरान का मुतरजिम बन रहा है, कोई यूनिवर्सिटी में प्रोफेसरी करा, वो भी कुरान का तर्जमा करने पे आमादा है, कोई जो है 2 साल 10 साल मदरसे में पढ़ा लिया, वो भी अपने आप को मुतरजिम कुरान कह रहा है। कलाम खुदा का, तर्जमा बंदे का, कलाम अल्लाह का, तर्जमा डिक्शनरी का। अरे अल्लाह का कलाम अल्लाह वाले ही किया करते थे, कोई प्रोफेसर इंजीनियर डॉक्टर नहीं करते। कलाम मेरा है, वो कलाम में मैं क्या कहना चाहता हूं मैं जानता हूं, मेरे कलाम का आप तर्जमा और तशरी आप नहीं कर सकते, पहले आपको मुझसे मिलना पड़ेगा कि मैं क्या कहना चाहता हूं। तो ये तर्जमा कौन कर सकता है, तफसीर क्या है, साहेब तफसीर कौन बन सकता है, इस पर भी हजरत ने बड़ा अच्छा उन्वान कायम किया है। और बहुत सहल है डगर पनघट में 5वां बाब आप पढ़ लेंगे, जान क्या है, जान किसे कहते हैं, जान क्या है, जान की हकीकत क्या है, जाने जाना क्या है, इस पर हजरत ने इतना अच्छा जो है मौजू कायम किया है। वो पढ़ेंगे तो जान समझ जाएंगे कि मेरी जान क्या है, और जान को समझ लेंगे तो सारी हकीकत खुल जाएगी। हजरत ने भी उस पर कलम उठाया है, बहुत सारे मजामिन हैं। तो उसके लिए हजरत ने जो है जाते हुए मुझसे कहा कि एक मकाला यहाँ मुबारकबादी के लिए, और फिर फकीर के जानिब से एक मकाला आप ले जाओ, ले जाकर सुनाओ। तो मैं साहेब क़िबला का मैं मकाला आपके सामने पढ़ने जा रहा हूँ। ये मकाला ही आज का लब्बे लबालब है, फकीर जो है फिर कोई और तकरीर करना पसंद नहीं करता। हाँ, शरीयत की हिकमतें क्या हैं, उस पर कुछ इंशाल्लाह जो शुरू में मौजू बना हुआ था उस पर कुछ देर में रोशनी डालूंगा। ये मकाले पर आप गौर करते चले जाएं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बाद। मोहतरम व मुकर्रम आले वकार, फैज़ बख्श बहार, सदर जलसा, काबिल एहतराम, मिल्लत के उलमा इकराम और उम्मत के महबूब सूफियाने इकराम, قابل احترام ملت کے علماء کرام اور امت کے محبوب صوفیان کرام اور سامعین عزام، السلام علیکم رحمۃ اللہ وبرکاتہ۔ حقیر فقیر سراپا تقصیر عارف القادری، اپنے دل کی گہرائیوں سے آپ تمام حضرات سے معافی کا خواستگار ہے، کیونکہ ایسی زینت بخش اور روح پرور کیف آور محفل کی رعنائیوں سے محروم رہا۔ اللہ رب العزت سے دعا ہے کہ کسی دوسرے حسین موقع پر شرکت کی سعادت نصیب فرمائیں، اور انٹرنیشنل صوفی سینٹر بنگلور والوں کو خلوص و للہیت کی دولت لازوال سے بہراور فرمائیں، آمین۔ المختصر، قال اللہ تعالی الف لام میم ذالک الکتاب لا ریب فیہ ہدل للمتقین۔ الف لام میم یہ وہ کتاب ہے، الف لام میم یہ وہ کتاب ہے جس میں متقین کے لیے ہدایت ہے۔ سبحان اللہ، اللہ نے اس آیت کریمہ میں متقین کے لیے ہدایت کو مخصوص کیا ہے۔ اسی آیت کے آگے یومنون بالغیب کا اضافہ بھی قابل غور نقطہ ہے، اسی آیت کے آگے یومنون بالغیب کا اضافہ بھی قابل غور نقطہ ہے۔ اس کتاب میں ہدایت ان کے لیے ہے جو متقی اور غیب پر ایمان لانے والے ہیں۔ مذکور آیت کریمہ میں تقویٰ کیا ہے، ایمان کیا ہے، اس کو سمجھنے کے لیے ہمیں حدیث احسان میں پوشیدہ معنی کو سمجھنا ہوگا۔ حضرت عمر ابن خطاب رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک دن ایک خوبصورت شخص نبی کریم صلی اللہ علیہ وسلم کی بارگاہ میں تشریف لایا اور آپ صلی اللہ علیہ وسلم سے سوال کیا، مل ایمانو، یعنی ایمان کیا ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ کو ایک ماننا، اس کے انبیاء اور رسولوں کو ماننا، اللہ کی کتابوں کو برحق ماننا، اس کے ملائکہ کو برحق ماننا، اور خزا و قدر کے ساتھ خیر ہی و شر ہی من اللہ تعالیٰ کے ماننے کا نام ایمان ہے۔ پھر سائل نے سوال کیا، مل اسلام، و اسلام کیا ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ارکان اسلام نماز، روزہ اور مالک نصاب زکوٰۃ اور صاحب حیثیت حج کی ادائیگی کا نام ہے۔ پھر اس خوبصورت شخص نے محبت بھرے لہجے میں سوال کیا، مل احسان یا رسول اللہ صلی اللہ علیہ وسلم، احسان کیا ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، ان تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یراک، یعنی اللہ کی عبادت اس حالت اس کیفیت کے ساتھ کیجئے کہ اللہ کا دیدار و مشاہدہ تمہیں میسر آئے، اگر یہ حالت ممکن نہیں تو تم دوسری حالت و کیفیت کو اختیار کرو کہ صراط مستقیم یعنی مراقبے میں پہنچ کر بوقت عبادت عناصر کی قید سے رہا ہو کر خود سے خود کو جدا کر دو، تاکہ تمہارے اس حال کا مشاہدہ وہ دیدار خدا خود کر سکے، تمہارے حال کا مشاہدہ وہ دیدار خدا خود کر سکے، یعنی پہلے حال سے بندے کو خدا کا مشاہدہ حاصل ہو جائے یا دوسرے حال میں خدا خود بندے کی حقیقت کا مشاہدہ کرے، پہلے حال میں بندے کو خدا کا مشاہدہ حاصل ہو جائے یا دوسرے حال میں خدا خود بندے کی حقیقت کا مشاہدہ کرے، تو معلوم ہوا کہ اس حال و کیفیت کا نام احسان ہے، یعنی پہلے حال کو مشاہدہ، دوسرے حال کو مراقبہ کہتے ہیں۔ برادران ملت اسلامیہ، مذکورہ حدیث متفق علیہ ہے۔ اس حدیث پاک میں سائل حضرت جبریل علیہ السلام ہیں، آپ نے نبی پاک صلی اللہ علیہ وسلم سے مکمل دین کی حقیقت کو سوالات کے جوابات میں پا کر مطمئن ہو گئے، یا یوں سمجھ لیجئے کہ جبریل امین اسلام کیا ہے پوچھتے اور خاموش ہو جاتے، ایمان کیا ہے پوچھتے اور جواب پا کر خاموش ہو جاتے، تو کہا جا سکتا ہے کہ دین نام ہے عقیدہ و عمل صالحہ کا، دین نام ہے عقیدہ اور عمل صالحہ کا، مگر جبریل علیہ السلام نے تیسرا اور آخری سوال کر کے بتا دیا، دین کے مکمل تین درجات ہیں، پہلا درجہ ایمان ہے، دوسرا درجہ اسلام ہے، تیسرا اور آخری درجہ احسان ہے۔ اور یہ بھی معلوم ہوا کہ ماننے کے مانے ہوئے ایمان سے دین کا پہلا درجہ حاصل ہوتا ہے، ایمان کو ماننا، مانے ہوئے ایمان سے دین کا پہلا درجہ حاصل ہوتا ہے، اس پہلے درجے کا نام علم العقائد ہے، علماء بھی بیٹھے ہوئے ہیں، اس پہلے درجے کا نام علم العقائد ہے۔ اس مقام میں رد و قبول، بحث و مباحثہ، مناظرات و مکالمات کا امکان بہت حد تک موجود رہتا ہے، اس لیے بسا اوقات نئے نئے فرقے جنم لیتے رہتے ہیں. دوسرا درجہ یعنی اسلام کیا ہے، صحیح عقیدے پر عمل، عمل سے اسلام ارکان پر عامل ہونا ثابت ہوتا ہے. ارکان اسلام پر عمل کے تعلق سے ہر مکتبہ فکر یا ہر طبقہ یا ہر فرد متفق ہے، کسی کو اعمال ارکان کے تعلق سے اعتراض نہیں. معلوم ہوا کہ صحیح العقیدہ بن کر ایمان کو مان لینے سے ایک تہائی دین میسر آتا ہے. صحیح العقیدہ صحیح الایمان کے ساتھ اسلام اور ارکان اسلام کو مان لینے سے دو تہائی دین نصیب ہوتا ہے. اگر ہم احسان کے حال سے گزرے بغیر دین مکمل کو کس طرح پا سکتے ہیں؟ کیونکہ اللہ رب العزت ارشاد فرماتا ہے، الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، یعنی آج کے دن میں نے دین کو مکمل کیا اور اپنی نعمت کو بھی مکمل کیا، مکمل و تمام کیا، اور راضی ہوا میں بنام اسلام. تو معلوم ہوا کہ ایمان کو مان لینے والے قول سے عقیدہ اور ایک تہائی دین حاصل ہوتا ہے. اسلام کو تسلیم کر لینے سے، عبادت کے ارکان کا عامل ہونے سے دو تہائی دین نصیب ہوتا ہے. ان دو درجہ سے دین ہرگز مکمل نہیں ہوتا، کیونکہ تیسرا درجہ احسان ابھی باقی ہے، یعنی دین کی تکمیل تیسرے درجہ احسان پر ہوتی ہے. اہل ایمان و اہل اسلام ان تینوں درجہ میں مکمل نہیں ہو جاتے تب تک دین مکمل کے حصول کا تصور بھی ناممکن ہے. آج کی دنیا میں ملت و امت کا جو حال ہے وہ صرف پہلے اور دوسرے درجے کو کافی سمجھ لینے کا انجام ہے، یا صرف احسان کو فراموش کر کے، یا احسان کے درجے کے بغیر دین کو مکمل سمجھنے کا انجام ہے. اس لیے میرے محترم عزیزو، اگر ہم مکمل دین چاہتے ہیں تو حدیث احسان کے مطابق ہمارا ایمان، ہمارا اسلام اور ہمارا حال ہونا چاہیے. ورنہ خدا نے آج تک اس قوم کی حالت نہیں بدلی، نہیں جس کو خیال خود اپنی حالت کے بدلنے کا. ہر دور میں بلکہ آج بھی ایمان کے ماننے والے بھی ملتے ہیں، اسلام کے ماننے والے بھی ملتے ہیں، اور احسان کے جاننے پہچاننے والے بھی ملتے ہیں. مگر آج اکثریت ماننے والوں کی ہے، مگر یہ 73 فرقوں میں بٹے ہوئے ہیں. آج کل ماننے والوں کو یہ ماننا ذرا دشوار ہو رہا ہے کہ کون ماننے والا کون ماننے والے کے درجے میں موجود ہے، ایک ماننے والا دوسرے ماننے والے پر مورچہ کھولے بیٹھا ہے، ایک ماننے والا دوسرے ماننے والے پر بے دریغ فتوی عائد کر رہا ہے، ایک ماننے والا دوسرے ماننے والے کے ساتھ جو زبانی جنگ چھیڑ بیٹھا ہے، یہ صدیوں سے ختم ہوتی نہیں نظر آ رہی ہے. تعجب ہے، صدا تعجب ہے. آج جو جاننے اور پہچاننے کا اہل احسان دعویٰ کرنے والوں کا بھی عجیب سا مزاج بنا ہوا ہے. اہل احسان ایک مدعی کہتا ہے، کلمہ طیبہ لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہی نعوذ باللہ دو کفر چار شرک کا ناپاک مجموعہ ہے. گویا یہ کلمہ طیبہ کلمہ مغلظہ ہو گیا ہے، نعوذ باللہ ثم نعوذ باللہ. آج کوئی تعویذ فلیتے کے گورکھ دھندے کا نام حال احسان یعنی تصوف رکھ لیا ہے، کوئی فرسودہ و بیہودہ کتابیں لکھ کر ان پلید کتابوں کو کتاب احسان یعنی تصوف کے نام سے فروخت کر رہا ہے، کوئی ناچ گانوں کی رنگ رلیوں میں مصروف ہے اور خود کو اہل احسان بتاتا ہے. آخر یہ کیا ہو رہا ہے؟ للہ کچھ امت احمد مرسل کا خیال کرو، سارا زمانہ دشمن ہو چکا ہے. اسلام کے نام پر ہماری چیخ و پکار سن کر دنیا کی ہر قوم بیزار ہو چکی ہے. دین اسلام پر جارحانہ حملے کیے جا رہے ہیں. 1975 سے 2011 تک ساری دنیا میں 60,000 کتابیں اسلام کی مخالفت میں لکھی جا چکی ہیں، یعنی ہر دن ایک کتاب اسلام دشمنی میں لکھی جا رہی ہے، اور ہم ہاتھ پر ہاتھ دھرے منتظر و فروا ہیں. میرے بھائیو، آپ کا یہ بھوڑا حقیر فقیر آنے والی نسلوں کے تحفظ، آنے والے نسلوں کی سعادت کے لیے خادریہ تاریخ کے مطابق حضور غوث اعظم دستگیر رضی اللہ تعالیٰ عنہ کی تعلیمات کو عام اور سہل بنا کر پیش کرنے کی کوشش کی ہے. اللہ آپ کی دعاؤں کے فیض سے ان کتابوں کے قاری میں تاثیر پیدا فرمائے، آمین ثم آمین. زیر نظر یعنی اجرا پذیر دو کتابوں میں فقیر نے ایک کتاب حقیقت پیری مریدی کے تعلق سے لکھی ہے جس میں میں نے تصوف کے نام پر اپنی کم علمی کو چھپا کر حربے کے طور پر راز نام کی بات کو استعمال کرنے کے خلاف اور پیری مریدی کی حقیقت کو بیان کیا ہے، جس کو پڑھنے کے بعد انشاءاللہ خاری حق و باطل میں فرق کرنے یا فرق کو پیدا کر لینے میں کامیاب ہو جائے گا۔ دوسری کتاب فقیر نے سبیل النجات من الغمات الى الہدایت المعروف بہت سہل ہے ڈگر پنگھٹ کی لکھ کر ان لوگوں کو جواب دینے کی کوشش کی ہے جو اللہ والوں کے صراط مستقیم کو کٹھن اور عوام کے راستے کو آسان بتاتے ہیں۔ اللہ والوں کے صراط مستقیم کو کٹھن اور عوام کے راستے کو آسان بتاتے ہیں۔ نیز اس کتاب میں دور حاضر کے تقاضے کو مد نظر رکھتے ہوئے بغیر اصطلاحات تصوف کے سیدھی سیدھی بات کی ہے۔ مذکورہ کتاب کے آخری ابواب میں تصوف کے ضروری اصطلاحات کو اپنی زبان میں سمجھانے کی کوشش کی ہے۔ لہذا فقیر آپ کی فقیر کی دعا ہے کہ ان کتابوں کے خاری کو اللہ تعالیٰ اپنی جانب راستہ عطا فرمائے، آمین۔ بجائے سید المرسلین وہ مراد المشتاقین۔ تو میرے محترم، یہ صاحب مصنف کی جانب سے ایک مقالہ تھا۔ یہ فرقے کیوں ہو رہے ہیں آپس میں؟ ہم ایک کلمہ پڑھنے والے، ایک قرآن کی تلاوت کرنے والے، ایک اللہ ایک رسول کو ماننے والے، یہ فرقوں میں کیوں بٹے ہیں؟ ماننے والوں کی اکثریت ہے، ماننے والے ایک دوسرے کو نہیں مان رہے ہیں۔ تو یہ ماننے کے اسلام کے دو تہائی درجے کا اسلام ہے۔ تین تہائی درجے سے دین مکمل ہوتا ہے، ایمان، اسلام، احسان۔ احسان حاصل ہوتا ہے پیر کی صحبت سے، احسان کتابوں سے نہیں ملتا، احسان حاصل ہوتا ہے۔ احسان نام ہے اللہ کی عبادت تو ایسے کر جیسے اللہ کو دیکھ رہا ہے، تو اللہ کی عبادت ایسے کر جیسے تو اللہ کو دیکھ رہا ہے، یا تو اس طرح عبادت کر یا اس حالت اس کیفیت میں عبادت کر کہ اللہ تیری حقیقت کو دیکھ رہا ہے۔ تو پہلے حال کو مشاہدہ کہتے ہیں، دوسرے حال کو مراقبہ کہتے ہیں۔ مراقبہ کب ہوتا ہے؟ خود کے وجود سے ہٹ کر جب بندہ ایک سوئی میں چلا جاتا ہے، سمادھی میں چلا جاتا ہے، شانت ہو جاتا ہے، نو تھاٹس میں چلا جاتا ہے، تب جا کر اسے ایک سوئی آتی ہے۔ یہ ایک سوئی کو اسلام میں مراقبہ کہتے ہیں۔ اور حضرت نظام الدین اولیاء کہتے ہیں، ارے نادان، اللہ کی بارگاہ میں کھڑا ہے، ایک سوئی کا تیرا یہ عالم ہے؟ ایک بلی چوہے کو پکڑنے میں جو ایک سوئی لائی ہے، وہ ایک سوئی بھی تو نہیں لا سکا۔ بلی کی دم ہمیشہ ہلتے رہتی ہے اور وجود ہلتے رہتا ہے، مگر جب چوہے پر نظر جماتی ہے تو گویا وہ مراقبے میں ہے۔ یہ مراقبہ بھی تجھے حاصل نہ ہو سکا تو تیرے سے بڑا مشرق کون ہے؟ بارگاہ الہی میں عہد کیا ہے اور تیرے تصور میں کبھی بیوی ہے، کبھی بچے ہیں، کبھی دکان ہے، کبھی مارکیٹ ہے، کبھی بازار ہے، کبھی جھگڑا ہے، تو تیرے تصور میں جو ہے تو اس کی نماز پڑھنے گیا ہے، تجھ سے بڑا مشرق کون ہے؟ تو پیر کامل جسے میسر آتا ہے، یہ لاکنگ سسٹم بتا دیتا ہے کہ نماز میں رہو مگر مراقبہ کرو۔ اب پیر کمال کے درجے کو جب مرید کو پہنچاتا ہے تو مشاہدے میں لے جاتا ہے۔ مشاہدہ کیا ہے؟ وہی نماز معراج ہے۔ الصلاۃ معراج المومنین، نماز مومن کی معراج ہے۔ تو معراج کب ہوتی ہے؟ معراج کا طریقہ کیا ہے؟ نماز کے چار اہم رکن ہیں، قیام ہے، رکوع ہے، سجدہ ہے، قائدہ ہے۔ قائدے قیام میں بندے تعریف کر، الحمدللہ رب العالمین کر، جب رکوع میں گیا تو سبحان رب العظیم کہ، سجدے میں گیا تو سبحان رب العالی کہ، قائدے میں بیٹھا تو التحیات للہ والصلوات پڑھ۔ تو وہاں الحمدللہ کیوں؟ رکوع میں سبحان رب العظیم کیوں؟ سجدے میں سبحان رب العالی کیوں؟ قائدے میں التحیات للہ کیوں؟ ایک ہی خدا کی عبادت کے لیے عابد کھڑا ہے، وہاں الحمدللہ، یہاں رب العظیم، یہاں رب العالی، یہاں التحیات للہ۔ یہ جب سمجھ جائے گا تو نماز معراج سمجھ میں آ جائے گی۔ تو یہ ساری تعلیمات کی بات ہے، اسے بیٹھ کر تعلیمات لینا پڑتا ہے، خانقاہوں میں اس کی تربیت ہوتی ہے۔ اب ایسی تربیت کی جو خانقاہیں ہیں وہی خانقاہیں، اب آج کل جو ہے، میں شکایت نہیں کر رہا پیرانی عظام سے، پیرانی عظام کی مجلس ہے، ہم نے جہاں تک سروے کیا ہے 90% ایسی خانقاہوں کو خانقاہ لوگ بتاتے ہیں، ہماری خانقاہ ہے، تمہاری خانقاہ ہے۔ کیا ہوتا ہے حضرت؟ ہمارے دادا جان महीने की 17 तारीख को विसाल कर गए थे, उस तारीख को हमारी खानखा में हल्के जिक्र होता है। हल्के जिक्र में क्या करते हैं, जरबी करा, एक जरबी, दो जरबी, छह जरबी, पांच जरबी जिक्र कराते हैं, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह। ये जिक्र जरबी ही में रहोगे क्या कभी जिक्र सिर में जाओगे? जिक्र जहरी में वजूद साथ है, जिक्र सिर में वजूद को छोड़ना पड़ता है। वजूद को जब छोड़ दिया तो हकीकत में तेरा तज़किया हो गया। तज़किया नफ्स उसे कहते हैं, अक्ल अय्यार है सो भेस बदलती है, इश्क बिचारा ना मुल्ला है ना जाहिद ना हकीम। तो ये तेरी अक्ल अय्यार जब तक जिंदा है तब तक तेरा तज़किया नहीं हुआ। जिस वक्त ये सो जाएगी तेरे नफ्स का तज़किया हो गया है। अब फिर हाल का मुशाहिदा शुरू हुआ तो मलकूत में पहुंचा तो किसको देखा, जबरूत में पहुंचा तो किससे मिला, कौन सी कुव्वत ने वादा किया ले सालिक मैं तेरे साथ हूं, कहां पहुंचा, जबरूत से निकला तो कहां गया। ये मलकूत और जबरूत को गौसे आजम ने कहा, अल मलकूत व जल वल जबरूत शैतानानी, ये मलकूत और जबरूत तेरे लिए दो बड़े शैतान हैं। तो मालूम हुआ मलकूत में करामत जाहिर हो जाती है, जबरूत में कुव्वतों वाला बन जाता है। किसी एक कुव्वत को भी अगर वो अपना लिया दुनिया के सबसे बड़ा धनुमान बन सकता है, दुनिया का सबसे बड़ा जो है परमात्मा बन सकता है, दुनिया वालों का खुदा बन सकता है, क्योंकि ताकत को उसने हासिल कर लिया है। गौसे पाक फरमाते हैं, सालिक तेरे लिए यहां पर ठोकर लगने का वक्त है, अगर तू यहां नजर भी डालेगा तो तू गुमराह हो जाएगा। तेरा मकसद, तेरी तलब ये नहीं है, तेरी तलब हक की पहचान है। मकामे लाहूत में जा जहां मजलिस मोहम्मदी सजती है, पहुंच मजलिस मोहम्मदी में मुशाहिदा कर। ये सारी प्रैक्टिकल अल्हम्दुलिल्लाह हमारे सूफी मिल्लत को गवाह बनाकर हमारे खानकाह में अल्हम्दुलिल्लाह साहेब क़िबला के हाथ पर, इसलिए कि साहेब क़िबला वकील गौसे आजम भी हैं, उनके पीर ने वकालत अता की है, जिसे चाहे वो काबिल को वकील बना देते हैं, सीधे गौस की वकालत दे देते हैं, अंदर का कनेक्शन जुड़ जाता है, फिर मुशाहिदे की मंजिल शुरू होती है। ऐसी प्रैक्टिकल जहां होती है वहां को खानकाह और सूफियत का सेंटर माना जाता है। तो इसीलिए मैं ये कुर्सियों से हटकर इंशाअल्लाह मैं सूफी सेंटर के लिए, ये फकीर अपनी जिंदगी कुर्बान करने के लिए तैयार है। बेंगलोर जैसे बड़े शहर में यहां से मैसेज पूरी दुनिया के कोने कोने को हम पहुंचा सकते हैं, क्योंकि ये इंटरनेशनल सिटी है। यहां से आलमी सूफी सेंटर, हकीकत में आलमी सूफी सेंटर बने, ऐसा काम इंशाअल्लाह मैं सूफी सेंटर वालों से गुजारिश करता हूं। ऐसी तरबियत गाह बनाओ जहां ध्यान और ज्ञान का सेंटर बन जाए। ये ध्यान और ज्ञान का सेंटर नहीं है, यहां ना ध्यान है ना ज्ञान है, यहां स्पीकर आते हैं घंटा बोलते हैं चले जाते हैं, क्या मिला? अरे एक बिल्ली का तस्वुर भी हमको सिखाया नहीं गया तो फिर तरबियत कैसी हुई सूफियों की, तरबियत कैसी हुई? तो इसके लिए ये तरबियती सेंटर इंशाल्लाह होना चाहिए। हमारे सूफी साहब ने वादा किया है कि एक खानकाह यहां पर होगी जहां सबको आने की इजाजत होगी। ये नहीं कि तुम फलां के मुरीद हो तो यहां मत आओ, नहीं, ये गौस की तालीमात हैं। गौस आजम हर सिलसिले में उस तरह हैं जैसे तमाम सैयारगाह में सूरज है। इसीलिए गौस पाक खुद फरमाते हैं, मेरा सिलसिला सूरज के मानिंद है, बाकी सिलसिले चराग के मानिंद हैं, सारे चराग बुझ जाएंगे, सुबह क़यामत तक मेरा सूरज रोशन रहेगा। तो ये रोशनी वाला सूरज है खादरिया, ये खादरी तारीख में बहुत सहल है डगर पनगट की, खादरी तारीख में बहुत सहल है डगर पनगट की। इसलिए गौसे पाक ने फरमाया, बंदे तू और खुदा जुदा नहीं, बंदे तू और खुदा जुदा नहीं, तेरे और तेरे रब के दरमियान एक ऐसा हल्का पर्दा है जैसे प्याज के दो पत्तियों को छिल उसके दरमियान का जो हल्का पर्दा निकलता है, ऐसा एक पर्दा तेरे और तेरे रब के दरमियान है। किसी मर्द की सोहबत से वो पर्दा हटा, तू और तेरा रब कहां जुदा। तो इतना आसान तरीका गौसे पाक ने दिया है, हमको बताया है, वो तालीमात इंशाअल्लाह ताला प्रैक्टिकल करेंगे। सिलसिले चिश्त भी हक है, सिलसिले नक्शबंद भी हक है, सिलसिले सहर वर्द भी हक है, हम उसका इनकार नहीं करते, मगर वहां थोड़ा तर्क करना पड़ता है। तर्क दुनिया वहां जरूरी है, खादरियत में तर्क दुनिया जरूरी नहीं, یہاں کوئی رضوی حلقے کا اگر کوئی آدمی ہے تو کان کھول کر سن لو. احمد رضا نے خادری سلسلے میں اپنی وابستگی کر کے اعلیٰ حضرت نے یہ ثابت کر دیا ہے کہ احمد رضا 14ویں صدی کا مجدد ہے. اگر میں سلسلے چشت کی طرف جاؤں گا تو پھر شرع شریعت کا پاس و لحاظ نہیں ہوگا, تو مجدد کے منصب پر میں کیسے فائز ہو سکتا ہوں؟ تو اسی لیے خادریت میں وہاں شریعت کی کہیں کسر نہیں ہے, بلکہ شریعت کا تحفظ ہی تحفظ ہے اور باطن کا سفر ہی سفر ہے. تو یہ تعلیمات ہیں خادریت کے. تو اس لیے رضوی جو اپنے کو کہتے ہیں وہ رضوی رضوی نہیں, حقیقت میں خادری ہیں. اسی لیے اعلیٰ حضرت مولانا احمد رضا خان اپنے نام کے آگے کیا لکھتے تھے؟ احمد رضا خان حنفی خادری. یعنی احمد رضا کا جسم کا سفر حنفیت پہ ہے, احمد رضا کے روح کا سفر خادریت پہ ہے. تو جسم کے سفر کو شریعت کہتے ہیں, روح کے سفر کو طریقت کہتے ہیں. احمد رضا حنفی خادری یعنی احمد رضا کا ظاہری راستہ حنفیت پہ ہے, باطنی راستہ خادریت پہ ہے. تو خادریت کی تعلیم عام ہوگی تو میں سمجھتا ہوں ہر مسجد میں ان کے علماء ہیں. تو علماء کو جب ہم ملیں گے سمجھائیں گے, بابا یہ بھی احسان کی تعلیمات ہے, مراقبہ مشاہدہ کیا ہے, یہ کیسے حاصل ہوتا ہے. جبکہ حضرت سلطان باہو رحمۃ اللہ علیہ شمس العارفین خود ارشاد فرماتے ہیں, آئین الفخر کے اندر ارشاد فرماتے ہیں, فضل اللقاء میں ارشاد فرماتے ہیں کہ جو پیر اپنے مرید کو راتوں رات اسم اللہ ذات کی چاوی نہیں دے دیتا وہ پیر نہیں, حجام و دکاندار ہے. تو اسم اللہ ذات کی چاوی کیا ہے؟ اور پھر اسرار خادری میں حضرت سرکار سلطان باہو رحمت اللہ علیہ فرماتے ہیں کہ خادری کی پہلی منزل کشف القلوب ہے, کشف القبور ہے. دلوں کا مکاشفہ ہے, قبر کا مکاشفہ ہے. خادری مزار پہ پہنچے تو مٹی کی تعویذ کو سلام نہ کرے, صاحب مزار کو دیکھے السلام علیکم کہے اور وہاں سے جواب پائے. یہ ہے ممکن ہے راستہ, کئی ایک سالکین کر رہے ہیں. اب جو سعید ازل ہیں ان کے چہرے پہلے ہی بتا دیتے ہیں. ابھی مجھ سے پیشتر دو حضرات نے نعت پڑھی, میں نے حضرت صوفی ولی اللہ صاحب سے بتا دیا یہ نعت پڑھنے والے جو بھی ہیں میں نہیں جانتا, مگر میرے پیر نے جو پتا دیا ہے ان کی آواز عالم ناسوت نے نہیں بلکہ ملکوتی آواز ہے. تو بندہ بات کرے تو پیر پہچان لے یہ کس عالم کا ہے, یہ ملکوتی ہے یا جبروتی ہے یا لاہوتی ہے. بات بات نہیں ہوتی, بات مقام کا پتہ دیتی ہے. ناسوت میں جو ہوتا ہے چیختا ہے, چلاتا ہے, بھڑبڑاتا ہے, غصے میں آتا ہے, یہ ناسوتی آواز ہے. جہاں محبت اور صبر میٹھی نوری آواز نکلتی ہے تو وہ اپنا پتہ بتا رہا ہے, میں ناسوتی نہیں ہوں, میں ملکوتی ہوں, ہے کوئی جو مجھے مقام ملکوت میں پہنچا دے. اس کے لیے پیر کو تلاش کرے. یہ ساری تعلیمات ہیں. اب یہ صوفی سینٹر جہاں بھی بن رہا ہے, صوفیوں کی جہاں بھی تعلیمات ہو رہی ہیں, جو بھی خانقاہیں ہو رہی ہیں, خانقاہوں میں اس طرح کی تعلیم و تربیت, وجود کو ترک کرنے کی جو ہے عادت اور وجود کو ترک کرنے کا طریقہ سکھایا جائے. اسی لیے کسی عاشق نے کیا خوب ارشاد فرمایا, نماز زاہدہ سجدہ سجود است, نماز عاشقاں ترک وجود است. زاہدوں کی نماز سجدہ سجود ہے, عاشقوں کی نماز ترک وجود ہے. تو ترک وجود جب ہو جاتا ہے تو بندے کو مراقبہ حاصل ہوتا ہے. مراقبہ صراط مستقیم ہے. مراقبہ جب حاصل ہو گیا, دھیان میں جب چلا گیا تو گیان میں جانا آسان ہو جاتا ہے. اسی لیے جہاں بھی صوفی سینٹر ہے وہاں کنڑ میں نیچے لکھو صوفی سینٹر اردو زبان میں ہے, نیچے کنڑ میں ڈالو کہ دھیان مت تو گیان کیندرا, دھیان مت تو گیان کیندرا, اور انگلش میں ڈالو میڈیٹیشن سینٹر. کیسا میڈیٹیشن؟ صرف ترلوک آچاری بنانے کا نہیں, اسلام چھ لوگ کی بات کرتا ہے اور مذہب میں تین لوگ کا تذکرہ ہے. کیونکہ جبروت میں پہنچا تو قوتوں کا عامل ہوا, قوت آئی تو دھرماتما ہو گیا. دنیا جھک رہی ہے, وزیر اعظم جھک رہا ہے, سب خدموں میں پڑ رہے ہیں, کیوں؟ جبروت میں گیا, کس سے گیا؟ دھیان سے گیا. تو دھیان میں وہ طاقت ہے, سائنٹسٹوں نے ثابت کر دیا ہے, ناسا کے سائنٹسٹوں نے. تو اسی لیے انہوں نے دو کوڈ بنائے ہیں, ایک ہے ٹیلی پیتھی, ایک ہے ریموٹ ویوئنگ. ریموٹ ویوئنگ کے معنی دور اندیش, یہاں سے بیٹھ کر دنیا کے اس کونے پر نظر رکھنا, یہ ریموٹ ویوئنگ ہے. اور ٹیلی پیتھی 200 سے 250 کلومیٹر کے اندر کیا ہو رہا ہے یہاں بیٹھ کر دیکھنا, یہ ٹیلی پیتھی ہے. کیا اسلام اس سے گیا گزرا ہے؟ حضرت فاروق اعظم مسجد نبی پر خطبہ دے رہے ہیں, نہاوند کی سرزمین 500 کوس دور کی زمین ہے, وہاں حضرت ساریہ میدان جنگ میں ہیں اور مسجد نبی جمعہ کا دن خطبے میں ہیں. حضرت عمر نے فوراً دیکھا کہ ساریہ کے پیٹھ کے پیچھے پہاڑ کی جانب سے فوج اٹیک کرنے والی ہے, تو حضرت عمر فاروق اعظم نے منبر رسول پر کھڑے ہو کر لوگوں کو خطاب کر رہے ہیں, اور جیسے ہی دیکھا کہ معاملہ ایسا ہے تو فوراً مسجد نبی میں 500 کوس کی دوری پر بیٹھ کر مسجد نبی میں حضرت عمر نے پکارا, یا ساریت الجبل, یا ساریت الجبل, اے ساریہ پہاڑ کے پیچھے دیکھو, پہاڑ کے پیچھے دیکھو. تو مسجد نبی میں مدینے میں حضرت عمر فاروق اعظم کی آواز 500 کوس دور جو ہے حضرت ساریہ کے کانوں تک پہنچی, تو امریکہ کے سائنٹسٹوں نے ثابت کیا اے اسلام میں کیسا ہے. اسلام کا دوسرا بادشاہ امیر المومنین اپنی بات کو 500 کوس دور کیسے پہنچایا, کیسے دیکھا, تو اس پر ریسرچ کرنے کے بعد انہوں نے بتایا ایک